अभिवादन। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा, साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक आइतबार बिहान 8:15 जाँदा रेडियो नेपालबाट प्रसारण हुन्छ। रेडियो नेपालको मिडियम वेभ प्रसारणका साथसाथै देशका विभिन्न क्षेत्रमा रहेका रेडियो नेपालका आफ्नै एफएम स्टेशन 98, 100 र 103 MHz पनि यो कार्यक्रम प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.nepalmediaonline.com पनि पाएक पर्ने समयमा सुन्न र डाउनलोड गर्न समेत सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम www.facebook.com/insecradio फेसबुक पेज लाइक गरी सो पेजमा पनि सुन्न सक्नुहुन्छ। फेसबुक पेजबाट कार्यक्रममा सहभागिता जनाउन समेत सकिन्छ। मानवाधिकारको विश्वव्यापी आवधिक समीक्षा यूपीआर राष्ट्रसंघका सदस्य राष्ट्रहरूका सम्पूर्ण मानवाधिकारको आवधिक समीक्षा गर्नका लागि संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषद अन्तर्गतको संयन्त्र हो। पहिलो चरण अन्तर्गत सन् 2011 र दोस्रो चरणको समीक्षा अन्तर्गत सन् 2015 पनि नेपालको मानवाधिकार अवस्थाका सम्बन्धमा समीक्षा गरिसकिएको छ। यस्ता सेसन सधैँ चले पनि प्रत्येक देशको पालो 4.5 वर्षमा मात्रै आउँछ। अब आउने अक्टोबर नोभेम्बरमा नेपालको मानवाधिकार अवस्थाको तेस्रो चरणको समीक्षा हुँदैछ। उक्त समीक्षामा नेपालको सम्पूर्ण मानवाधिकारको समीक्षाका साथै पहिलो विश्वव्यापी आवधिक समीक्षापछि कार्यदलले दिएको सुझावहरूको कार्यान्वयनको अवस्थाका बारेमा पनि समीक्षा गरिनेछ। आजको कार्यक्रममा यूपीआरको प्रक्रिया र दोस्रो चरणको समीक्षाबाट प्राप्त सुझाव सम्बन्धमा हामीले इन्सेकको पैरवी तथा वकालत कार्यक्रमकी व्यवस्थापक सम्झा श्रेष्ठसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौं। श्रेष्ठ यूपीआरका लागि गैर सरकारी संस्थाहरूको सञ्जालको सचिवालयको फोकल पर्सन पनि हुनुहुन्छ। त्यसै गरी अधिकार कर्मीहरूका सुझावलाई जनआवाजमा समेटेका छौं। कार्यक्रममा मनोज गजुरेलको प्रस्तुति मानवाधिकार नाट्य श्रृंखला धरती आकाश पनि प्रस्तुत गर्छौ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम शुरू गरौं इन्सेकको पैरवी तथा वकालत कार्यक्रमकी व्यवस्थापक सम्झा श्रेष्ठसँग गरिएको कुराकानीबाट।
यूपीआर भनेर कस्तो खालको संयन्त्र हो या कसरी छलफल गर्ने देशको मानवाधिकारको अवस्थाको बारेमा?
यो चाहिँ एउटा संयुक्त राष्ट्र संघभित्र भएको एउटा मानवाधिकारको समीक्षा गर्ने एउटा संयन्त्र हो। यसमा चाहिँ संयुक्त राष्ट्र संघका सम्पूर्ण सदस्य, अहिले 193 सदस्यको नै प्रत्येक 4.5 वर्षमा समीक्षा हुन्छ र यो संयन्त्रलाई चाहिँ अरू महासन्धिहरू जस्तो अनुमोदन गरिरहनु पर्दैन। यो चाहिँ संयुक्त राष्ट्र संघको सदस्य हुने बित्तिकै आफै आफ्नै लागू हुन्छ प्रत्येक देशलाई।
हामी अहिले तेस्रो सेसनको तयारीमा छौँ। दोस्रो सेसनमा चाहिँ कस्ता खालका कुरा भएका थिए र कस्तो कस्तो सिफारिस हाम्रो नेपाल सरकारलाई प्राप्त भएको थियो, त्यो कतिको कार्यान्वयन भएको छ?
दोस्रो समीक्षामा चाहिँ खास गरी 3 रिपोर्ट त्यहाँ रिभ्यू हुन्छ। एउटा चाहिँ राज्यले पठाएको रिपोर्ट, नेपालले पठाएको रिपोर्ट अर्थात होइन, त्यसपछि चाहिँ मानवाधिकारको उच्च आयुक्तको कार्यालय संयुक्त राष्ट्र संघीय कार्यालयले आफ्नै अब्जर्भेसनमा आफ्नै निरीक्षणमा यो नेपालको अथवा कुनै पनि देशको बारेमा अब्जर्भेसन रिपोर्ट पेश गर्छ। अनि त्यसै गरी अर्को चाहिँ सिभिल सोसाइटीको रिपोर्ट, राष्ट्रिय मानवाधिकार संस्थाहरू अर्थात राष्ट्रिय मानवाधिकार आयोग, महिला आयोग आदि इत्यादि संस्थाहरूको तर्फबाट चाहिँ पनि जान सक्छ र यो इन्डिभिजुअल संघ संस्थाहरू व्यक्तिहरूले पनि यसमा रिपोर्ट पठाउन सक्छन्। त्यो चाहिँ ओएसएचआरमा पठाउँछ र ओएसएचआरले त्यसको समराइज गरेर 10 पेजको रिपोर्ट अलगै पठाउँछ। त्यसपछि त्यो रिभ्यूको क्रममा चाहिँ नेपाललाई आएको सुझाव चाहिँ खास गरी महिला अधिकार, बाल अधिकार होइन, जातीय विभेद विरूद्धका कुराहरू र पछाडि पारिएका वर्ग, सीमान्तीकृत वर्गहरूको इस्यूलाई लिएर सुझावहरू आएको थियो। सबैभन्दा धेरै चाहिँ बाल अधिकार सम्बन्धी 195 चाहिँ 50 सुझाव चाहिँ बालबालिका सम्बन्धी आएको थियो। त्यसै गरी चाहिँ 40-45 बीचमा चाहिँ महिला अधिकारको संरक्षणको लागि आएको थियो होइन। कस्तो नेचरको आएको थियो भन्दाखेरि चाहिँ यसमा यो यूपीआर चाहिँ एकदम मोर पोलिटिकल कुराहरू मात्रै हुने भएको कारणले यसमा चाहिँ लाइभलीहुड होइन, यो खान देऊ खान पुगेन, यो पुगेन भन्दाखेरि पनि मेकानिजमको लड कानूनहरूको र स्ट्रक्चरहरूको, राज्यको स्ट्रक्चरहरूको कानूनहरूको कुराहरूको सुझावहरू धेरै आउँछ र त्यसपछि राष्ट्रिय मानवाधिकार संस्थाहरूकोलाई सबलीकरण गर्ने कुराहरू पनि आएको थियो र त्यसै गरी चाहिँ नयाँ कानूनहरू बनाउनु पर्ने पनि आएको थियो। दोस्रो समीक्षामा चाहिँ नेपाललाई खास गरी यो मध्य क्षेत्रमा चाहिँ भूकम्पले पनि अति धेरै प्रभावित पारेको थियो र नेचुरल डिजास्टरलाई चाहिँ कन्ट्रोल त होइन कि त्यसलाई सम्बोधन गर्ने खालको मेकानिजमहरू बनाऊ भनेर चाहिँ आएको थियो।
सन् 2015 अहिलेसम्मको अवधिमा नेपाल सरकारले कतिको सम्बोधन गरे पाउनु भएको छ यहाँहरूले?
नेपाल सरकारले स्वीकारेको रिकमेन्डेसनहरूमा चाहिँ धेरै जस्तो चाहिँ नयाँ कुराहरू सुझावहरू थिएनन् होइन, र त्यसमा चाहिँ खास गरी हाम्रो यो जुन सुझाव आयो यो चाहिँ कार्यान्वयनको अवस्थामा छ, कार्यान्वयन भइरहेछ हाम्रो देशमा भन्ने खालका थिए, र कुनै कुनै नयाँहरू अब जस्तो कानून निर्माणका कुराहरू तिनीहरू चाहिँ बनाउनु पर्ने भन्ने कुराहरू चाहिँ नयाँ कुराहरू आएको थियो र त्यो स्वीकारेको छ। र कार्यान्वयनको अवस्था हेर्दाखेरि चाहिँ कस्तो छ भने कानून निर्माणको जुन सुझावहरू थिए होइन त्यो बनेको क्रममा धेरै जसो प्रतिशत बनेको, किन भन्दाखेरि चाहिँ यो बीचमा नयाँ संविधान पनि आएको र संविधान अनुरूप चाहिँ अरू नयाँ कानूनहरू पनि बनाउनु पर्ने दायित्व भएको कारणले पनि त्यो कानूनहरू धेरैवटा निर्माण भयो। र अब विभिन्न अब बाल अधिकारलाई मेकानिजम मोनिटरिङलाई मेकानिजम बनाऊ, महिला अधिकारलाई मेकानिजम बनाऊ भन्ने कुराहरू चाहिँ त्यो त्यति धेरै कार्यान्वयनमा आएको अवस्था छैन, त्यस्तो छ होइन। अनि कानूनहरू बने पनि त्यो कानून चाहिँ अब कार्यान्वयनकोमा चाहिँ अलिअलि फितलो नै देखिन्छ।
सन् 2011 अहिलेसम्म आउँदा नेपालको मानवाधिकारको अवस्थामा चाहिँ केही सुधारहरू त पक्कै भएको होला नि?
15 रिभ्यूसम्म आउँदाखेरि देशमा धेरै चेन्जेसहरू पनि आएको, राजनैतिक परिवर्तन भएको, र युपीआरले पनि खास गरी चाहिँ यो हरेक इस्युको चाहिँ पोलिटिकल कुराहरूमा गर्ने धेरै जस्तो, किनभने यो एकदम थोरै समयमा धेरै कुराहरू रिभ्यू गर्न पर्ने भएको हुनाले सानो मसिनो कुराहरू यसले गर्न सक्दैन, त्यो हुनाले चाहिँ नीतिमा परिवर्तन, कानूनमा परिवर्तन, निर्माण आदि इत्यादि कुराहरू चाहिँ यसले गर्छ, र त्यो अनुरूप चाहिँ धेरै हदसम्म भएको हामीले पाएको छौँ। महिलामाथि हुने विभेद, दलितहरूमाथि हुने विभेद, बालबालिकालाई हुने शोषण, त्यो चाहिँ केही कमी आए पनि त्यो सकेको छैन।
हामीले अब यो युपीआरको प्रतिवेदन कहिलेसम्म तयार गर्नुपर्छ?
हामी अब अहिले थर्ड साइकल अन्तर्गत 40 सेसनमा हाम्रो नेपालको रिभ्यू भइरहेको छ होइन, यो चाहिँ सन् 2020 अक्टोबर नोभेम्बरको सेसनको समीक्षा तय गरिएको छ नेपालको लागि होइन, सायद यो नोभेम्बरमा नेपालको पर्छ होला 2020 होइन, र त्यसको लागि प्रतिवेदन चाहिँ एउटा सिस्टमै छ। त्यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ गैर सरकारी संस्था एनएचआरसी यो अरू जति पनि संस्थाले 2020 मार्च 2019 नेपाल सरकारको चाहिँ जुलाईभित्र चाहिँ पठाइसक्नुपर्ने छ। उनीहरूको चाहिँ गैर सरकारी संस्था चाहिँ मार्चको 19 अर्थात् मार्चको सेकेन्ड विकसम्म चाहिँ पठाइरहेको तयारीमा छौँ हामी।
अहिले तपाईँले सुन्नुभयो इन्सेकको पैरवी कार्यक्रमकी व्यवस्थापक सम्झा श्रेष्ठसँग युपीआरका सम्बन्धमा गरिएको कुराकानी। अब हामी प्रस्तुत गर्दैछौ युपीआरका सम्बन्धमा अधिकार कर्मीहरूको भनाई जस्ताको तस्तै।
सम्बन्धित वर्गको मुद्दा सम्बन्धित वर्गले एसेसमेन्ट गरेर यदि त्यसको फाइनल भर्सन चाहिँ सम्बन्धित ठाउँमा आइपुगेको भए अझ बेटर हुन्छ।
यो ट्रिटी बेस मोनिटरिङ जस्तो होइन, यो पद्धति मोर एन्ड मोर पोलिटिकल पद्धति हो र समग्र अन्तर्राष्ट्रिय एउटा मानवाधिकारको अभियानै हो, यो एउटा अनिवार्य पद्धति हो।
नेपालको समग्रमा चाहिँ महिलाको नागरिकता र पुरुषको नागरिकता भएका व्यक्तिले मात्र चुनावमा उठ्न पाउने छ। म जस्तो थुप्रै साथीहरूले अन्य भएर लिइसक्नु पनि भएको छ र यो चुनावको मैदानमा उठ्दाखेरि चाहिँ त्यहाँ चाहिँ निर्वाचन आयोगले पनि सपोर्ट गर्दैन र पोलिटिकल पार्टीले पनि गर्दैन। भनेपछि चाहिँ मैले त सक्षम हुँदा हुँदा पनि म त के अरे चुनाव लड्न नपर्ने अवस्था भयो नि त। भनेपछि यो आइसिसिपीआरमा जुन खालको कुराहरू यो पोलिटिकल राइट्सको कुराहरू गरिराख्दाखेरि चाहिँ त्यो एलजिबिटीआईको अदर्स भएको नागरिकताको आधारमा पनि त पाउनुपर्छ भन्ने कुरा पनि अब चाहिँ उठ्न पर्छ लाग्छ मलाई। चाहिँ
संविधानले एउटा संवैधानिक आयोगहरू त्यसको आधारमा गराउँदैछ र गरायो जो चाहिँ नितान्त पहिचान रहित भएको समुदायको पहिचानको अधिकार स्थापित गर्नको लागि तत्त समुदायका अधिकार स्थापित गर्नको लागि संवैधानिक आयोगहरू बनेका छन्। त्यसैले गर्दाखेरि दलितहरूको आफ्नै नेतृत्व गर्न सक्ने एउटा चाहिँ दलित गैर सरकारी संस्थामा आसन छ। त्यसले आफ्नै खालको आफ्ना विषयहरूलाई मानव अधिकारको यो 10 पेजमा आधा पेज अथवा एक पेज दलित समुदायको आफ्नो त्यहाँ चाहिँ सवालहरू चाहिँ सम्बोधन गर्न चाहन्छ।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ। अब हामी प्रस्तुत गर्दैछौ मनोज गजरेलको प्रस्तुति मानवाधिकार नाट्य श्रृङ्खला धरती आकाश।
धरती हाम्रो घर आकाश हाम्रो छाना छाना मुनि बरबरी हामी सबै जना
झन का थिन बुझ्न का थिन म त मोज गर्न जान मन लाग्यो जस्तो पो गर्छौ त तिमीहरू। जाने भए भन न, म छोडिदिन्छु, जाओ तिमीहरू। हुन्छ,
अस्ति पनि तपाईँ दुई पटक गइसक्नु भयो, यसपटक आकृतिलाई पठाइदिनु न।
जानु चाहिँ कहाँ हो के, पहिला त कुरो बुझ्नु पर्यो नि।
घुम्न जाने क्या, घुम्न, हाम्रो संस्थालाई इन्भाइटेसन आएको छ, जा मजा गरेर आइज।
मजा गरेर आइज, मजा गर्न होइन। नेपालमा मानव अधिकारको अवस्था के छ, कता जाँदैछ भन्ने बारे खबर गर्न जाने हो। सक्सेस कि सक्दिनस् नैले।
अङ्ग्रेजी राम्रो छ, सकिहाल्छ नि, सक्सेस होइन त।
अङ्ग्रेजी बोलेर मात्रै हुन्छ त, ह्युमन राइट्सको सिचुएसन थाहा पाउनु परेन।
यसो टाकटुक जोडेर भनिदिने त हो नि, कसो दाजी?
गलत, सरासर गलत। मानव अधिकार कार्यकर्ता भन्ने तर मानव अधिकार अभियानलाई घुमघाम गर्ने, खानपिन गर्ने, गफ गफ गर्ने यस्तो कामको रूपमा लिने तिमीहरू जस्तैले बदनाम गर्यो, झन् बुझ झन् कठिन।
बदनाम नै गरेको चाहिँ नभन्नु न, नाम नभए पनि बद चाहिँ गर्न खोजेको होइन क्या।
अनि किन मानव अधिकारको नाम लिएर विदेश घुम्न जानला भनेर मलाई आरोप लागेको त रिस उठ्दैन मान्छेलाई?
गएपछि घुमिहालिन्छ नि।
ए बाबा, यस्तासँग के कुरा गर्नु, झन् बुझ्यो झन् कठिन, बुझ्यो बुझ्न कठिन।
यो मेरो दा कति ल्याङ गरेको, दाजीको कुरो सुनौ न।
छोड्देऊ नानी, छोड्देऊ, कुरा सुन्नलाई कान चाहिन्छ। अब मेरो बाउको कान चाहिँ यहाँ छ कि कागले लगो उनीले थाहा छैन, अब के भन्ने, झन् बुझ्यो झन् कठिन।
सुन्नु त, नेपालको मानव अधिकारका बारेमा विदेशमा सुनाएर के फरक आउँछ भने, जे गर्नु देशभित्रै गर्ने हो क्या।
अरे यसको राष्ट्रवाद पनि ठाउँ कुठाउँ लाएर झन् बुझ्यो झन् कठिन, बुझ्यो बुझ्न कठिन। यहाँ सुन, हाम्रो देश भने जस्तै सम्पूर्ण देशहरूको एउटा साझा केन्द्र छ, त्यसलाई के भनिन्छ त भन्दाखेरि संयुक्त राष्ट्र संघ। यो कुरो थाहा छ कि छैन तिमीहरूलाई?
त्यो त थाहा छ नि दाजी।
हो, त्यो संयुक्त राष्ट्र संघ जो छ त्यसले बेला बेलामा आफ्ना सदस्य राष्ट्रहरूको मानव अधिकार अवस्था के छ, कता जाँदैछ भनेर समीक्षा बैठक राख्छ आवधिक रूपमा।
ए, त्यो आवधिक समीक्षा बैठक भन्ने हो?
ल भन्ने हो उप भन्छ त भन्ने हो, होइन कुरै त्यही हो। अब आउने अक्टोबर नोभेम्बरमा नेपालको अवस्थाका बारेमा कुराकानी हुँदैछ, समीक्षा हुँदैछ। नेपालमा यस क्षेत्रमा कार्यरत संस्था व्यक्तिले त्यहाँबाट आफ्नो कुरो राख्नु पर्छ। खोइ कुरो बुझ, झन् बुझ झन् कठिन, बुझ बुझ्न कठिन।
त्यो त मैले बुझे, तर संयुक्त राष्ट्र संघमा गर्ने कुराले नेपालको मानव अधिकारको अवस्थामा के रोटी पाक्छ, मेरो प्रश्न त्यो हो के।
खानाका कालै रोटीकै कुरो, तिमीले इन्टरपोल, अन्तर्राष्ट्रिय अदालत, मानव अधिकारको विश्वव्यापी घोषणा पत्र भन्ने सुनेछौ कि छैनौ?
किन नसुन्नु छु?
तिनको काम के हो थाहा छ?
इन्टरपोलको काम अन्तर्राष्ट्रिय अपराधी समात्ने, अन्तर्राष्ट्रिय अदालतको काम दण्ड न्याय दिने, अनि मानव अधिकारको घोषणाले अधिकारको कुरा गर्छ।
हो, त्यसै गरी मानव अधिकार सम्बन्धी आवधिक समीक्षा पनि त्यस्तै हो।
त्यस्तो समीक्षा त नेपालमै गरे पनि हुँदा र?
मैले त्यही भनेको, देशको मानव अधिकारको अवस्थाको समीक्षा देशभित्रै गर्न पाए राम्रो हुन्थ्यो।
अरे 12 वर्ष मानव अधिकार पढायो, फेरि देश र विदेशको कुरा, कुन देश कुन विदेश, विदेशीका लागि नेपाल विदेश, नेपालीका लागि विदेश विदेश, कुरो देश विदेशको होइन, काम के हुँदैछ अन्य कुरो।
विदेशमा समीक्षा बैठक गरेर नेपालको अवस्था कसरी सुध्रिन्छ क्या?
रिपोर्ट बुझाउने होला नि त।
रिपोर्ट बुझाउने मात्र होइन के नानी, मानव अधिकारको क्षेत्रमा अन्य राष्ट्रहरूको अनुभव के छ सुन्ने, सुनाउने, आदान प्रदान गर्ने कुरो यसो हो, खोइ कुरो बुझे।
अरू देशको सांस्कृतिक सामाजिक अवस्था र हाम्रो फरक हुन्छ, त्यहाँ सिकेको कुरो र हामीले सिकेको कुरो फरक हुन्छ नि दाजी।
त्यही भिन्नताको बिचमा समानता खोज्ने त हो नि, होइन त दाजी?
हो, अरू देशको धार्मिक सांस्कृतिक सामाजिक अवस्था फरक भए पनि हेरी अधिकार र कर्तव्य हरेक देशका नागरिकको एउटै हुन्छ। त्यही कुरो सिक्ने, सिकाउने, अझै राम्रो कसरी बनाउने भन्ने कुरो क्या, यसरी बुझ्नु पर्छ, खोइ कुरो बुझे।
त्यसो भए दाजी नै जानु, जसले बुझेको छ त्यसले जाने हो।
अब जाने नजाने कुरो छोड न, को जाने को नजाने भन्दा पनि मानव अधिकारका अन्तर्राष्ट्रिय अनुभवबाट सिक्नु पर्छ, सिकाउनु पर्छ। त्यसो भयो भने मानव अधिकार विश्वव्यापी रूपमा सफल हुन्छ, होइन भने झन् बुझ्यो झन् कठिन, बुझ्यो बुझ्न कठिन।
अहिले तपाईँले सुन्नुभयो मानव अधिकार नाट्य श्रृङ्खला धरती आकाश। हवस् त, यसका साथसाथै मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजित पालिखेका साथसाथै म रमेश प्रसाद तिमल सिन्हा पनि विदा माग्छु। नमस्कार।